नमस्कार, फ्रिडम चौतारी पडकास्टको 107 श्रृङ्खलामा यहाँलाई स्वागत छ। म आदित्य दहाल। आज हामी साइबर सेक्युरिटी र साइबर क्राइममा केन्द्रित भएर छलफल गर्दैछौँ। नेपालमा इन्टरनेटमा हुने मानवाधिकार, विशेष गरी अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत गोपनीयताको सन्दर्भमा विद्युतीय कारोबार ऐनको दफा 47 प्रयोग हुँदै आएको छ। तर कतिपय सन्दर्भमा इन्टरनेटमाथि हुने अभिव्यक्ति र गोपनीयता साइबर क्राइमको नाममा उल्लङ्घन हुँदै आएको छ। विगतका विभिन्न घटनाहरू हेर्दा पत्रकारले र सामान्य नागरिकले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अभ्यास गरेकै भरमा साइबर क्राइमको आरोप खेप्नु पर्यो, विभिन्न मुद्दा मामिला पनि झेल्नु पर्यो। यस सन्दर्भमा फ्रिडम फोरमले विभिन्न नागरिक र पत्रकारहरूलाई न्याय प्राप्तिको लागि यस कार्यमा सहयोग गर्दै आएको छ। ती अनुभवबाट के देखिन्छ भने नेपालमा इन्टरनेटमा हुने नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन भइरहेको छ। त्यसैले फ्रिडम फोरमले लामो समयदेखि विद्युतीय कारोबार ऐनको दफा 47 खारेज गर्नुपर्ने माग राख्दै आएको छ। आजको फ्रिडम चौतारी पडकास्टमा हामी यसै सेरोफेरोमा केन्द्रित रहेर छलफल गर्दैछौँ। छलफलमा हुनुहुन्छ फ्रिडम फोरमका प्रमुख कार्यकारी तारणा दाहाल र अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता अनुगमन संयोजक नारायण घिमिरे। अब सुनौ साइबर क्राइमको बारेमा यो जानकारीमूलक परिचर्चा।
आज हामी विशेष गरी साइबर क्राइम र इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता, डाटा प्रोटेक्सन जस्ता विषय जो मानवाधिकारका अहिलेका ज्वलन्त विषयहरू हुन्, यी विषयहरू नेपालमा पनि अहिले निकै उठ्न थालेका छन् अथवा बहसमा आउन थालिसकेका छन् र यी विषयहरूमा जानकारीमूलक पडकास्ट बनाउँदैछौँ। आज हामी जानकारीमूलक सामग्रीहरू तयार गर्दैछौँ र फोकस हाम्रो विशेष के हुनेछ भनेदेखि साइबर क्राइम एकतिर बढिरहँदाखेरि अर्कोतिर इन्टरनेटमा हुने मानवाधिकारको प्रयोग खुम्चिने पो हो कि भन्ने यी कुराहरूले गर्दाखेरि पनि हाम्रो बहस अलिक पेचिलो होस्, बढ्न सकोस् भन्ने अपेक्षा राखेका छौँ। र साधारणतया साइबर क्राइम भन्नाले कम्प्युटर र इन्टरनेटको माध्यमबाट हुने अपराधलाई बुझिन्छ। नेपालमा पनि इन्टरनेटको पहुँच विस्तार र स्मार्टफोनको प्रयोग पनि बढ्दै जाँदाखेरि लाखौँ मान्छेहरू अहिले इन्टरनेटमा छन्, कोही सामाजिक सञ्जालमा अनलाइन छन्, कोही इन्टरनेट चलाइरहेको अवस्था, इन्टरनेटका विविध प्लेटफर्महरूमा छन्। मनोरञ्जन, सूचना र शिक्षाका लागि प्रयोग हुने इन्टरनेट अब कतिपय अवस्थामा विभिन्न अपराधहरू दुरुपयोगले जानेर नजानेर दुरुपयोग हुँदाखेरि सदुपयोग गर्न नजान्दाखेरि विभिन्न अपराधहरू बढेर गएका छन् र यो क्रममा हामी सिएसओले अथवा अहिले फ्रिडम फोरमले आफ्नो अध्ययन, अनुसन्धान, सूचना सङ्कलन गरेर हेर्दाखेरि पनि विभिन्न तथ्यहरू विभिन्न ठाउँबाट ल्याएको छ र यसै सेरोफेरोमा यो विषयलाई अझ गम्भीर रूपमा उठान गर्दै आज हामीसँग हुनुहुन्छ फ्रिडम फोरमका प्रमुख कार्यकारी तारणा दाहाल। सरलाई स्वागत छ।
धन्यवाद छ नारायणजी। र अहिले हामी आजको पडकास्टमा साइबर क्राइम र मानवाधिकारको अन्तर सम्बन्ध र साइबर क्राइमको हाम्रो देशमा कस्तो चुनौतीहरू छ र त्यसलाई नियमन गर्न के कस्ता हाम्रा कानुनी र संयन्त्रगत व्यवस्थाहरू छन् र त्यसमा अझै के सुधार हुनुपर्नेछ भन्ने विषयमा सीमित रहेर हामी छलफलमा सहभागी छौँ। अघि न आदित्यले पनि साइबर क्राइमका केही प्रसङ्गहरू यहाँ प्रस्तुत गरिसकेका छन् भने तपाईँले पनि आजको हाम्रो यो डिस्कोर्सको कोर भ्यालुको बारेमा कुराहरू राख्नुभयो। मलाई के लाग्दछ भनेदेखि अब हामी साइबर क्राइमको जब कुरा गर्छौँ भने साइबर क्राइम भनेको सामान्य रूपमा हेर्दाखेरि यो के हो भने एउटा कम्प्युटर वा इन्टरनेट अथवा भनौँ न कम्प्युटरकै नयाँ भर्सन मोबाइल फोनहरू जस्ता प्रयोग गरेर गरिने विभिन्न किसिमको आपराधिक क्रियाकलापहरू जसबाट चाहिँ कम्प्युटर, कम्प्युटर प्रणाली, कम्प्युटर नेटवर्क वा कम्प्युटर कार्यक्रमहरू विरुद्ध यो लक्षित अपराधहरूका क्रियाकलापहरू हुन् र यसको बारेमा खासमा भन्ने हो भने साइबर क्राइम भनेको के हो भन्ने बारेमा चाहिँ एउटा विश्वव्यापी रूपमै हामीले हेर्दाखेरि पनि स्पष्ट परिभाषा त कतै भइसकेको छैन। तैपनि के भनिन्छ भनेदेखि कम्प्युटर र यो इन्टरनेटमा अनधिकृत रूपमा पहुँच कसैको बढाउने, नचाहिने किसिमले भनौँ न अवाञ्छित पहुँच त्यसमा हुने, अनि इन्टरनेटको सेवाहरूमा चाहिँ एउटा गैर कानुनी रूपमा अवरोधहरू सिर्जना हुने, अनि कम्प्युटरमा अथवा डिजिटल विभिन्न साधनहरूमा भएको डाटाहरूमाथि हस्तक्षेप हुने, उपकरणहरूको दुरुपयोग हुने र कम्प्युटरको माध्यमबाट अथवा इन्टरनेटको माध्यमबाट जालसाझी, कृत्य, बाल यौन दुराचार अथवा प्रतिलिपि अधिकारको हनन जस्ता विभिन्न अथवा गोपनीयताको हकको हनन जस्ता विभिन्न क्रियाकलापहरू यसमा पर्छन् भनेर एउटा विश्वव्यापी रूपमा एउटा मान्यताको रूपमा विकास हुँदै आएको छ। यसरी हेर्दाखेरि 9-10 चिजहरूलाई साइबर अपराधको रूपमा बुझिन्छ। एउटा चाहिँ कम्प्युटर र कम्प्युटर प्रणालीहरूमा ह्याकिङ गर्ने अथवा अनधिकृत पहुँच गर्ने, ह्याक्ड गर्ने, ह्याकिङ गर्ने चाहिँ ठुलो समस्या छ। हिजो मैले एउटा भारतको तथ्याङ्क हेर्दाखेरि 2020 झन्नै 27,000 वेबसाइटहरू ह्याकिङ भएछ भने यो हाम्रो देशमा पनि ह्याकिङको ठुलो समस्या छ। ह्याकिङ गर्ने व्यक्तिले कम्प्युटर वा कम्प्युटर प्रणाली भनौँ न वेबसाइटहरू, एपहरूमा कुनै कार्यक्रमहरू हुन्छन् नि हाम्रा विभिन्न, त्यस्तो कुराहरूमा भएका सूचना र तथ्याङ्कहरूमा कम्प्युटरको धनी अथवा सिस्टमको जो जिम्मेवार व्यक्ति हो उसको अनुमति अख्तियार नलिइकन पहुँच प्राप्त गर्ने र त्यसबाट डेटाहरू निकाल्ने अथवा त्यसलाई बन्द गरिदिने कुराहरू भयो। त्यस्तै कम्प्युटर भाइरसहरू छिराइदिने, अहिले हामी चाहिँ पेन्डेमिकमा यो कोभिडको कुरा गरिरहेका छौँ, त्यस्तै कम्प्युटरमा जुन भाइरसहरू भनेको के हो भने कम्प्युटर प्रणालीभित्र विभिन्न कोडहरूले चाहिँ कार्यक्रमहरू बनाइरहेको हुन्छ, ती कुराहरूलाई आफैले उत्पादन गर्दै सम्पर्कमा आउने अरू उपकरणहरूलाई पनि त्यसले सार्दै सार्दै कम्प्युटर प्रणालीमा भएका दस्तावेजहरू, तथ्याङ्कहरू, सूचना र कार्यक्रमहरूलाई त्यसले बिगारिदिन्छ। त्यो कम्प्युटर भाइरस छिराउने, कम्प्युटर भाइरस फैलाइदिने काम पनि साइबर क्राइम हो। त्यस्तै गरी फिसिङ भन्ने भनिन्छ, यो फिसिङ एउटा कस्तो हो भनेदेखि थाहा नपाउने किसिमले गोप्य जानकारीहरू चोर्ने, कुनै व्यक्तिको अब एटिएम कार्डबाट चोर्ने अथवा पासवर्डहरू चोर्ने इमेलको अथवा सोसल मिडियाको, र अनि त्यसरी पत्ता लगाएपछि अनि त्यो मान्छेको जानकारीहरूलाई चाहिँ उसको पहिचान चोरी गरेर अनि त्यसलाई आफ्नो विभिन्न किसिमको ठगीमा प्रयोग गर्ने जुन फिसिङ भन्छन् नि, यो असाध्यै गम्भीर कुराहरू हो। जस्तो अस्ति भर्खर पनि नेपालमा यो फिसिङको घटनाहरू आएको थियो, एकजना सुप्रसिद्ध कलाकारको फेसबुक मेसेन्जर्सबाट धेरै मान्छेहरूलाई ठगी गर्ने प्रयासहरू भएको। जस्तो डिजिटल चोरी अर्को छ, जस्तो कम्प्युटरको गेमहरू, कोर्स चलचित्रहरू, म्युजिक भिडियो, सङ्गीत, पुस्तक आदि जस्ता जुन डिजिटल फर्म्याटका यो एउटा बौद्धिक नलेजहरू हुन्छ ती कुराहरू चाहिँ गैर कानुनी रूपमा उत्पादन गर्ने, बिक्री वितरण गर्ने, जस्तो भनौँ न पाइरेसीको कुरा सुन्छौँ नि हामी गीत सङ्गीतको, यसलाई पनि साइबर अपराधै भनेर भन्न सकिन्छ। त्यसै गरी अब म एक दुईवटा यो साइबर अपराधको अर्को कुराहरू यहाँ राखौँ अनि त्यसपछि फेरि हामी छलफलमा अगाडि जाउँला। अर्को भनेको चाहिँ सर्भरहरूमाथि नै आक्रमण गरिदिने, जस्तो अब विभिन्न इमेलहरूको सर्भरहरू अथवा न्युज वेबसाइटहरूको सर्भरहरू अथवा कुनै अफिसको सर्भरहरू त्यसमा सेवालाई नै चल्न नसक्ने बनाइदिने, त्यस्तो कुराहरू पनि साइबर अपराध हो भने अर्को ठगी गर्ने, घोटाला गर्ने, जालसाजी गर्ने भनौँ न मान्छेको विभिन्न कारोबारहरू, आर्थिक कारोबारहरू अथवा अरू विषयहरूमा चाहिँ जुन अब हुन त यस्तो घोटाला गर्ने, जालसाजी गर्ने कुरा परम्परागत अपराध नै हो, तर त्यस्तो अपराधहरू चाहिँ मोबाइल फोनबाट, इन्टरनेटबाट वा कम्प्युटरको प्रयोग गरेर भयो भने त्यसलाई पनि हामी एक किसिमले साइबर अपराधकै रूपमा बुझ्न सकिन्छ। पहिचानहरू भनौँ न इन्डिभिजुअल पहिचानहरू चोर्ने, जस्तो नारायण घिमिरेको पहिचान मैले बनाएर अनि त्यसको आधारमा म आफै नारायण घिमिरे भनेर ठगी गर्ने, यस्तो कुराहरू पनि साइबर अपराधहरू भयो। र एउटा खास गरी इन्टरनेट अथवा कम्प्युटर अथवा अरू चिजहरूमा यो बालबालिकाहरूलाई शोषण गर्ने किसिमले अश्लील सामग्रीहरूको उत्पादन गर्ने अथवा वितरण गर्ने अनि बाल यौनाचारहरूलाई चाहिँ प्रवर्धन गर्ने, यस्तो चाहिँ अपराधहरू पनि फस्टाएको छ, त्यसलाई पनि एउटा साइबर क्राइमकै रूपमा बुझिन्छ। र अन्तिममा साइबर क्राइम पनि हो र केही होइन भन्ने, जस्तो केही गैर कानुनी विषयवस्तु वा सामग्रीहरू इन्टरनेटबाट प्रकाशन प्रसारण गर्ने, भनौँ न इन्टरनेट भनेपछि विभिन्न जस्तो युट्युब भयो, फेसबुक भयो अथवा अरू प्लेटफर्महरू होला विभिन्न, त्यस्ता विभिन्न प्लेटफर्महरू, वेबसाइटहरू भए त्यहाँबाट विभिन्न ऐन कानुनले गर्न नहुने भनेर तोकेको विषयवस्तुहरू संविधानले तोक्ला, कानुनले तोक्ला, ती कुराहरूलाई इन्टरनेटको मार्फत प्रवाह गर्यो, प्रसारण गर्यो भनेदेखि त्यसलाई पनि साइबर अपराधको रूपमा लिने एउटा चलन छ। तर यसलाई चाहिँ के भने एउटा परम्परागत अपराध नै हो नि त्यस्ता कुराहरू, जस्तो गाली बेजतीको कुरा, हेट स्पिचको कुरा, दुष्प्रचारका कुराहरू, तिनलाई नियन्त्रण गर्न परम्परागत ऐन नियम र संस्थाहरू नै चाहिन्छ पनि भनिन्छ। यस्तै देखिन्छ, तपाईँले अघि नै चर्चा गरे जस्तै साइबर अपराधका विभिन्न स्वरूपहरू, तौर तरिकाहरू देखिन्छ र यसलाई सजिलरी बुझ्दा चाहिँ दुई हिसाबले हेर्ने गरेको देखिन्छ। एउटा यो साइबर डिपेन्डेन्ट क्राइम, जुन कम्प्युटर प्रणाली, इन्टरनेट प्रणालीहरूकैसँग सम्बन्धित क्राइमहरू। अर्को चाहिँ साइबर इनेबल्ड क्राइम, भनेको यो कम्प्युटर र इन्टरनेटको प्रयोगद्वारा अथवा डिजिटल साधनहरूको प्रयोगद्वारा कुनै अपराधलाई भइरहेकै परम्परागत किसिमले समाजमा चल्दै आएका विभिन्न किसिमको विकृति, विसङ्गति र अपराधहरूलाई चाहिँ बढावा दिने, तिनलाई फैलाइदिने, यो दुईवटा पर्सपेक्टिभमा यसलाई साइबर क्राइमलाई बुझिँदो रहेछ।
तपाईँले भने जस्तै यो साइबर क्राइमको कुरा गर्दाखेरि नेपालमा पनि फ्रिडम फोरमले लिएको तथ्याङ्क अनुसार जस्तो नेपाल प्रहरी साइबर ब्युरोको तथ्याङ्क 2075-76 आर्थिक वर्षमा कस्तो रहेछ भने उजुरीको कुरा गर्दाखेरि 356 साइबर अपराध सम्बन्धी उजुरी परेका रहेछन्, जसमा सामाजिक सञ्जाल फेसबुक सम्बन्धी मात्रै 343, आइएमओ सम्बन्धी 9, युट्युब सम्बन्धी 4 र वेबसाइट ह्याक सम्बन्धी 1 उजुरी परेको रहेछ। अघि वेबसाइट ह्याकिङको कुरा गरेको थियौँ हामीले। त्यसै गरी अर्को आर्थिक वर्ष अथवा 76-77 हेर्दाखेरि पनि जस्तो 2300 उजुरी परेको रहेछ। भनेको मतलब यो साइबर क्राइमको सङ्ख्या बढेर गएको देखिन्छ नेपालमा पनि, यसरी तथ्याङ्कगत रूपमा हेर्दाखेरि धेरै बढेको, जस्तो वाट्सएपबाट होस् वा भाइबर, त्यसपछि फेसबुकबाट, इन्स्टाग्राम सम्बन्धीबाट, ट्विटरबाट ह्याकिङका कुराहरू, टिकटक, यी लगायत अघि भनेका साइबर अपराधका विभिन्न पाटाहरू अथवा विभिन्न घटनाहरू देखियो। त्यसै गरी अर्को तथ्याङ्क चाहिँ जस्तो यो चालु आर्थिक वर्षको साउन भदौ 2 महिनाको साइबर ब्युरोबाट प्राप्त तथ्याङ्क हेर्दा फेसबुक सम्बन्धी मात्रै 510 रहेछ, त्यो तथ्याङ्क पनि यहाँ भेटिन्छ। र अब मैले अघि तपाईँले भन्नुभयो साइबर चाहिँ एउटा साइबर डिपेन्डेन्ट र साइबर इनेबल भन्ने दुई किसिमका हुँदोरहेछन् यी अपराधहरू। साइबर डिपेन्डेन्टले चाहिँ साइबरमा आधारित भएर गरिने पुराना साइबर मात्रै केही कारणले गर्दा उत्पादन हुने अपराधहरू,
कम्प्युटर अथवा इन्टरनेटसँग सम्बन्धित भनौँ न त्यस्ता अपराधहरू,
त्यसपछि एउटा चाहिँ ट्रेडिसनल भइरहेका अपराधहरू जो चाहिँ साइबरले अथवा इन्टरनेटले कम्प्युटरले चाहिँ झन् ठुलो रूपमा बृहत् बनाउँछन् त्यस्तो देखियो। र अब हामीले यो सँगसँगै कुरा गर्दाखेरि यसरी एकातिर अपराधका घटनाहरू बढेर जाने कुरा गर्दा त यो इन्टरनेट, डिजिटल इकोनोमी लगायत यी कुराहरू गर्दा त पोजिटिभ साइडहरू पनि थुप्रै छन् नि इन्टरनेटका, डिजिटल एटमोस्फियरका। यी क्राइमको कारणले गर्दाखेरि के मानव अधिकारहरू कतै सङ्कुचित हुने त्यस्तो के होला, जस्तो अल्पविकसित अथवा हाम्रो जस्तो देशमा के कुरामा ध्यान दिनु पर्ला, कसरी सन्तुलित गर्न सकिएला, कानुनदेखि लिएर व्यवहारिक कुरा पनि होला नि?
मुख्य रूपमा तपाईँले भने जस्तै यो कम्प्युटर र इन्टरनेट भनेको अब हाम्रो मानव सभ्यताको एउटा जीवन पद्धति भइसक्यो। हाम्रा सबै व्यवहारहरू, सामाजिक व्यवहारहरू, आर्थिक व्यवहारहरू, सांस्कृतिक व्यवहारहरू, सबै कुराहरू अब डिजिटल भइसके। हाम्रो गभर्नेन्स सिस्टम पनि डिजिटल भइसक्यो, हाम्रो मिडिया सिस्टम पनि डिजिटल भइसक्यो, हाम्रो शिक्षा, स्वास्थ्य जस्ता यावत कुराहरू, सेवा प्रवाहका कुराहरू पनि डिजिटल भइसक्यो। अब कम्प्युटर र इन्टरनेटमा हाम्रो जस्तो एउटा गरिब देशमा पनि 70% भन्दा बढी मानिसहरूको पहुँच पुगेको छ। अब 100% एउटा डिजिटल ग्याप नहोस् किनभने यसमा सबैको पहुँच पुगोस् सूचना प्रविधिमा भनेर यसको पहुँच वृद्धि गर्न विभिन्न रणनीतिहरू, नीतिहरू, प्रयासहरू, कार्यक्रमहरू देशमा भइरहेको छ। अब यो त किनभने अहिले सूचना प्रविधिको जुन विकासले एउटा अभूतपूर्व अवसरहरू सिर्जना गरेको छ र त्यसका हजारौँ सकारात्मक पक्षहरू छन् र आजको विकासलाई, मानव सभ्यतालाई अगाडि बढाउन अब हामी यो दुनियाँसँग भनौँ न साइबर दुनियाँबाट अलग हुन कोही पनि मानिस सक्दैन, कुनै समाज सक्दैन, यो त आफ्नो ठाउँमा छँदैछ। सँगसँगै त्यसले केही चुनौतीहरू र केही समस्याहरू थपेको बारेमा आज हामी यहाँ छलफल गर्दैछौँ र त्यो चुनौती भनेको साइबर क्राइम। तर साइबर क्राइमलाई बुझ्ने सन्दर्भमा पनि एउटा स्पष्टताको अभाव छ। हुन त विश्वव्यापी रूपमै साइबर क्राइम के हो भन्ने अझै स्पष्ट परिभाषा गरेका छैन। यो बुडापेस्ट कन्भेन्सन भन्छन्, यो सबै संसारले एउटा अहिलेसम्म स्वीकार गरेको खास गरी साइबर सेक्युरिटी र साइबर क्राइमसँग सम्बन्धित बुडापेस्ट कन्भेन्सन महासन्धि भन्छन् यो। त्यो महासन्धिलाई हामीले हेर्दाखेरि पनि विभिन्न चुनौतीहरू र समस्याहरूलाई नै यो साइबर क्राइमको एउटा दायरामा ल्याउन खोजेको देखिन्छ। तर यो साइबर क्राइमलाई चाहिँ एउटा हेभकको रूपमा, एउटा आतंकको रूपमा अथवा एउटा चाहिँ त्रासको रूपमा, डरको रूपमा, भयको रूपमा प्रस्तुत गरेर यसबाट त बर्बादै हुन लाग्यो, समाज त ध्वस्त हुन लाग्यो, समाजमा भएका हाम्रा संयन्त्रहरू, पुलिस अथवा अरू नियमनकारी संस्थाहरूले नसक्ने भए, ठगीहरू बढ्ने भयो, मानिसहरू अन्यायमा पर्ने भए, कारोबारहरू अस्तव्यस्त हुने भयो, यसलाई त कडा कानुन बनाउनुपर्छ, यसलाई कडा ढङ्गले चाहिँ दमन गर्नुपर्छ, सचेत हुनुपर्छ भन्ने किसिमको अलिकति अलि आत्तिएको अथवा नबुझिकन गरेका बहसहरू पनि हामी हेर्न सक्छौँ। त्यो आफ्नो ठाउँमा छँदैछ। अब हाम्रो सन्दर्भमा हेर्दाखेरि अब यो इन्टरनेट र साइबरको क्षेत्रहरूलाई नियमन गर्नलाई विभिन्न नीतिहरू बनेकै छन्। सूचना प्रविधि सम्बन्धी नीति छ, नेपालको एउटा नेसनल डिजिटल फ्रेमवर्क पनि छ, त्यसै गरी इन्टरनेटको सेवा प्रवाह गर्ने कम्युनिकेसनहरू खास गरी नेसनल टेलिकम सेक्टरलाई गर्ने नेसनल टेलिकम अथोरिटीहरू छ, राष्ट्रिय दूरसञ्चार प्राधिकरण, त्यसले विभिन्न निर्देशिकाहरू बनाएर इन्टरनेट सेवा प्रोभाइडरहरू जसलाई हामी आइएसपी भन्छौँ तिनीहरूले के गर्नुपर्छ के गर्नु हुँदैन भन्ने अनेक निर्देशिकाहरू पनि जारी भएको अवस्था छ। अनि विद्युतीय कारोबार ऐन 2064 छ, त्यसमा खास गरी इन्टरनेट मार्फत हुने कारोबार प्रणालीहरूलाई नियमन गर्न आएको हो, तर त्यसको एउटा दफा 47 चाहिँ विभिन्न किसिमको सोसल मिडिया एसएमएसहरू अथवा कम्प्युटर प्रणाली भनौँ, खास गरी कम्प्युटर प्रणालीबाट गरिने विभिन्न व्यवहारहरूलाई पनि नियन्त्रण र नियमन गर्न अभ्यासहरू भएको छ। त्यसै गरी फौजदारी संहिता हामीले हेऱ्यौँ भने फौजदारी संहिताका विभिन्न मुद्दाहरूले पनि यो डिजिटल दुनियाँमा साइबर दुनियाँमा भएका अपराधहरू कसुरहरू अथवा यस्ता किसिमका विभिन्न गुनासा उजुरीहरूलाई हेर्न सक्ने अवस्थाहरू ऐन कानुनहरू बनेको छ। संयन्त्रहरू पनि नेपाल प्रहरीमा अघि नै तपाईँले भने जस्तै यो एउटा विशेष ब्युरो नै त्यसले गठन गरेको छ। अनि काठमाडौँ जिल्ला अदालतमा यस सम्बन्धी मुद्दाहरू अनेकौँ मुद्दाहरू परेर त्यसमा फैसला भएका घटनाहरू पनि हामीले हेर्छौँ, झन्नै 2-3 हजार मुद्दाहरू काठमाडौँ जिल्ला अदालतमा अहिलेसम्म अहिले यसबारेका सुनवाई भएर फैसलाहरू भएर विभिन्न सिद्धान्तहरू पनि बनेको छ। त्यसैले यो यस सम्बन्धमा कुरा गर्दाखेरि हामीले चाहिँ जहिले पनि के उठाउने गरेका छौँ भने इन्टरनेट र साइबर दुनियाँ बढ्दै जाँदा यो जुन किसिमको यसको आयतन फैलिएको छ, प्रभाव फैलिएको छ, त्यसबाट डराएर चाहिँ कतै मानव अधिकार पनि क्याजुअल्टीमा पर्ने हो कि, मानव अधिकारका शाश्वत मूल्यहरू पनि कुल्चिनिएको हो कि भनेर हामी सजगतापूर्वक अनुगमनहरू गर्छौँ। र त्यसमा मुख्य रूपमा हेर्नपर्ने तपाईँले भन्नुभएको प्रश्नमा आउँदाखेरि तीनवटा कुराहरूलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ। एउटा चाहिँ व्यक्तिको अभिव्यक्तिको स्वतन्त्रता र विचारको स्वतन्त्रता कसरी सुरक्षित गर्ने, दोस्रो व्यक्तिको एउटा शाश्वत सूचनामा पहुँच, डेटामा पहुँच, सूचनाको हकलाई कसरी अझ बढी सुनिश्चित गर्ने, त्यसबाट त्यो चाहिँ कुण्ठित हुन नसकोस् भन्ने बारेमा सजग हुने, र तेस्रो भनेको चाहिँ फेरि मानिसको आत्मसम्मानपूर्वक बाँच्न पाउने हक अथवा गोपनीयताको निजत्वको संरक्षण गर्ने हक जस्ता विषयहरू चाहिँ इन्टरनेटको यो साइबर दुनियाँ फैलिँदै जाँदा त्यो कुण्ठित नहोस् भन्ने कुरा छ। त्यसै गरी मान्छेको शिक्षा प्राप्त गर्न पाउने, शिक्षामा समान पहुँच हुने, स्वास्थ्य सेवामा समान पहुँच हुने कुरा सुनिश्चित गर्नलाई पनि त्यसले बाधा नदियोस्, बाधा अवरोध हुन नसकोस्, त्यसै गरी मानिसहरू भेला हुन पाउने, सङ्गठन खोल्न पाउने अधिकारहरू पनि त्यसबाट फेरि कुण्ठित हुने गरी ऐन कानुन र संयन्त्रहरू नबनोस् भन्ने कुरामा चाहिँ हामी बेला बेलामा जागरूकतापूर्वक यी कुराहरू छलफलहरू गरिरहन्छौँ। नारायणजी,
तपाईँले अघि जोडे जस्तो यहाँ हामीले हेर्दाखेरि जस्तो फ्रिडम फोरमले गरेको मोनिटरिङ अध्ययनमा पनि देखिएको रहेछ, जस्तो 2 वर्ष अगाडि पोखराका पत्रकार अर्जुन गिरी तान्डव न्युज .com का सम्पादक उनलाई पक्राउ गरेर साइबर क्राइम अन्तर्गत यही विद्युतीय कारोबार ऐन दफा 47 अनुसार यहाँ ल्याइएको थियो काठमाडौँमा।
अब थुप्रै पत्रकार भयो नि, गौरव खनालको भयो, झन्डै 8-10 जना पत्रकार नै यसमा परेका विभिन्न घटनाहरू हामी देख्न सक्छौँ।
त्यही अब यहाँ कुरा गरे जस्तो भनेपछि यो साइबर क्राइमको यसरी नागरिकहरू पत्रकारहरू पक्राउ पर्ने अथवा निर्दोषहरूले जेल बस्नुपर्ने अथवा चाहिँ डिटेन्सनमा जानुपर्ने प्रहरीको खप्की खानुपर्ने यस्तो स्थिति पनि एकातिर रहेछ, अनि अघि भने जस्तो साइबर क्राइम नै के हो भनेर ठ्याक्कै भन्ने अवस्था पनि त विश्वकै अथवा विभिन्न अध्ययन विश्वभरिकै प्र्याक्टिस कुरा गर्दाखेरि अध्ययन हेर्दाखेरि त यो अत्यन्त बहुसरकारवाला विषय रहेछ, होइन एउटै क्षेत्रले मात्रै यो विषयलाई बुझिन्छ निहाल्न सकिन्छ, एउटै क्षेत्रले मात्रै यो समस्या समाधान गर्न सकिन्छ भन्ने रहन्छ, होइन तपाईँलाई कस्तो लाग्छ
यसबारेको? यसो हेर्दाखेरि मैले अघि नै एउटा बुडापेस्ट कन्भेन्सनको कुरा गरेँ, त्यस्तै यो फ्रिडम अनलाइन कोलिसन भन्ने एउटा ग्लोबल अनलाइनमा प्र्याक्टिसनर्सहरूको एउटा स्वतन्त्रताको बारेमा आवाज दिने संस्थाहरू छन्, उनीहरूले पनि एउटा परिभाषा यसमा बनाएका छन्, र बुडापेस्ट डिक्लेरेसन हेर्दाखेरि पनि यसलाई परिभाषित गर्न स्पष्ट रूपमा नसके पनि छ, र मूल रूपमा अघि नै मैले भने जस्तै 2-3 वटा पक्षमा हेर्नुपर्छ भने चाहिँ एउटा चाहिँ हाइटेक भनौँ न एडभान्स किसिमको क्राइम जुन चाहिँ हाइटेकमा टेक्नोलोजीमै आधारित भएर आएको हुन्छ, दोस्रो चाहिँ यो प्रविधिले जुन एउटा विस्तार लिएको छ त्यसले फैलाउन सक्ने साइबर इनेबल्ड क्राइम, यो 2 कुराहरू यसमा आउँछ भने कहिलेकाहीँ चाहिँ यो साइबर कन्फ्लिक्ट खास गरी अहिले चाहिँ संसारभरि नै यो इन्टरनेटको मा विभिन्न किसिमका द्वन्द्वहरू राष्ट्रिय द्वन्द्वहरू एउटा देशले अर्को देशको डेटा सूचनाहरू प्रणालीहरू सेवा प्रणालीहरूलाई अवरोध पुर्याइदिने आक्रमण गर्ने त्यस्तो किसिमको कन्फ्लिक्टहरू पनि देख्न सक्छौँ। जस्तो अघि नै मैले इन्डियाको उदाहरण ल्याएको थिएँ नि, 26,000 ह्याक्टहरू चाहिँ आउटसाइड अफ इन्डिया भयो भनेर इन्डियन गभर्मेन्टले क्लेम गर्छ। भनेको अर्थ त्यो उसले चाहिँ के भन्छ भने हामीलाई अरू शत्रु देशहरूले हामीलाई ह्याक्ड गरेर हाम्रो सेवा प्रणाली हाम्रो अवसरहरूलाई खतम पार्दै भन्ने हुन्छ भने कयौँ अरू चाहिँ अमेरिकाको रसियाको हामी सुनिरहेका हुन्छौँ यो साइबर कन्फ्लिक्ट अथवा अरू देशहरूको पनि कन्फ्लिक्टहरू छ। हाम्रो यस्तै रिजनमै कुरा गऱ्यो भने जापान र इन्डिया मिलेर चाहिँ जोइन्टली अब यो साइबर हमलाहरूबाट चाहिँ द्वन्द्वहरूबाट कसरी हामी सुरक्षित हुने भन्ने जस्ता कुराहरू पनि देख्न सक्छौँ। यी तिनवटा पक्ष खास गरी एउटा हाइटेक किसिमको टेक्नोलोजीमा हुने क्राइमहरू, टेक्नोलोजीका साधनहरू अथवा टेक्नोलोजीको सेवाहरूमा हुने क्राइम, दोस्रो यो इन्टरनेट र कम्प्युटरले विस्तार गरिदिने अपराधहरू, जुन परम्परागत किसिमका ठगी, जालसाजी, गाली बेइज्जती, दुष्प्रचार अथवा विभिन्न किसिमको चाहिँ धार्मिक दुष्प्रचार अथवा घृणाजन्य अभिव्यक्तिहरू अथवा व्यङ्ग आलोचना जे भनौँ त्यसलाई त अपराध मानिँदैन, तर कतिपय सन्दर्भमा त्यसलाई पनि यो साइबर क्राइमको बहानामा ल्याएको कुराहरू छ। तर यसलाई अहिले के देखिन्छ भने साइबर क्राइम अझै स्पष्टता हुने क्रममै छ, नभइसक्दाखेरि प्रहरीले राज्यले खास गरी राज्यले चाहिँ यसको दायरालाई जथाभावी प्रयोग गरेको नै हाम्रा तथ्याङ्कहरूले पनि देखिन्छ। भनेको गाली बेइज्जतीको केसलाई पनि साइबर क्राइम भनिदिने, यो दुष्प्रचारको केसहरूलाई पनि साइबर क्राइमै भनिदिने, र कसैलाई जालसाजी गर्ने, कृत्य गर्ने, ठगी गर्ने अथवा दुराशय राखेर हतोत्साहन गर्ने भन्छन् नि, निराश बनाउने किसिमको बुलिङ भन्छ नि, त्यो कुराहरूलाई पनि साइबर क्राइम भनिदिएको छ। अहिले वास्तवमा त्यो साइबर क्राइम चाहिँ होइन। अब हाम्रो देशमा यसमा समस्या छ, यो सूचना प्रविधि सम्बन्धी एउटा छाता ऐन नबनेको हुनाले त्यो संसदमा विचाराधीन छ, त्यसको कतिपय पक्षहरूमा हामी आफै पनि विश्लेषण गरेर त्यसको आलोचना गरेर त्यसलाई सुधार गर्नको लागि प्रयासरत छौँ। तर एउटा समग्र विषयवस्तुहरूलाई कसरी लिने भन्ने कुराको कानुनी प्रणालीहरू विकसित हुने क्रममै हाम्रोमा छ। यी सबै कुराहरू हुँदाहुँदै पनि मुख्य कुरा के हेरिँदो रहेछ भनेदेखि यो टेक्नोलोजीमा कसैको पनि पहुँच को बाट मान्छेहरू वञ्चित हुने अवस्था नहोस्, त्यो विश्वसनीय ढङ्गले त्यसको प्रयोग गर्न पाऊँ, कन्फिडेन्सियालिटी भन्छ, त्यसै गरी त्यसलाई एउटा त्यसभित्रको इन्फर्मेसन्सहरू र इन्फ्रास्ट्रक्चरहरूमा चाहिँ समान रूपमा पहुँच हुने वातावरण सुनिश्चित गर्न सँगसँगै मैले अघि नै भने जस्तो फ्रिडम अफ एक्सप्रेसन, फ्रिडम अफ एसोसिएसन, फ्रिडम अफ एसेम्ब्ली, फ्रिडम राइट टु पार्टिसिपेसन अथवा राइट टु एजुकेसन, राइट टु कल्चरल पार्टिसिपेसन जस्ता कुराहरू इन्टरनेट र कम्प्युटरमाथिको नियमन अथवा कम्युनिकेसन प्रणालीमाथिको नियमनको नाउँमा ती कुराहरू सङ्कुचित हुन नसकोस् भन्ने कुरामा हामी जागरुक भएर एउटा सन्तुलित किसिमले यो बढ्दो तपाईँको अपराधका चुनौतीहरूलाई पनि र प्रवृत्तिहरूलाई पनि घटाउनु छ। सँगसँगै यो प्रविधिको प्रयोगमा आम मान्छेको जुन पहुँच बढ्दै गएको छ त्यसबाट डराएर चाहिँ त्यसलाई नियन्त्रित गर्ने घुमाउरो किसिमले नियन्त्रण गरेर मानिसलाई त्यसको प्रयोगमा चाहिँ एउटा चाहिँ हतोत्साहन गर्ने, त्यसमा अग्रसर नहुन्, त्यसमा जुन किसिमले मान्छेहरू बोल्न पाइरहेका छन्, आफ्ना कुरा राख्न पाइरहेका छन्, आफ्ना धारणाहरू व्यक्त गर्न पाइरहेका छन्, संवाद गर्न पाइरहेका छन्, त्यो कुराहरूलाई चाहिँ अलिकति घटाउन सकियोस् भन्ने सोचहरू पनि देखिन्छ। यसैको सन्तुलनमा आधारतिर मानव अधिकार पनि सुरक्षित हुनु पर्यो, साइबरको सुरक्षा पनि हुनु पर्यो, साइबर प्रणालीहरूको सँगसँगै साइबर प्रणालीले विस्तार गर्ने अपराधहरूलाई पनि घटाउनु पर्यो। यो तिनटै परिप्रेक्ष्यमा सोच्यो भनेदेखि वास्तवमा यो चुनौतीलाई पनि हामीले ठिक ढङ्गले सामना गर्न सक्छौँ र मानव अधिकार पनि सुनिश्चित गर्न सक्छौँ जस्तो लाग्छ मलाई। नारायणजी, यसमा तपाईँले केही थप्नुहोस् न?
यसमा मैले अब यी कुरा गर्दै गर्दाखेरि जस्तो यसका इन्टरनेटका विविध आयामहरू, विविध किसिमका प्रयोग गर्दा त मानव अधिकारका सबै पक्षहरू चाहिँ इन्टरनेटका कारण, डिजिटल एटमोस्फियर, डिजिटल स्फियरका कारण उनीहरूको सदुपयोग हुने, प्रयोग हुने चान्सेस त धेरै भयो अथवा अत्यन्त राम्रो पक्ष भयो, र सँगसँगै सुरक्षाको पक्ष पनि त्यत्तिकै जोडियो। भनेपछि एउटा व्यक्ति र एउटा कम्प्युटर अथवा प्रविधि दुइटैको सन्तुलित सुरक्षा हुँदै अधिकार चाहिँ बढाउँदै जानुपर्छ जस्तो, अधिकारको पक्षलाई पनि त्यत्तिकै महत्त्व दिनुपर्छ जस्तो लाग्यो।
पूर्वाधारहरू पनि बढाउनु पर्यो, पूर्वाधारहरू पनि सुरक्षित हुनु पर्यो, सूचना डेटाहरू त्यहाँभित्रका जति पनि सफ्टवेयरको पक्षहरू पनि सुरक्षित हुनु पर्यो, र व्यक्तिको आत्मसम्मान र स्वतन्त्रताहरू पनि जोगिनु पर्यो।
त्यसै गरी जस्तो अब यी कुराहरू गर्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भने जस्तो सुरक्षा भयो, नीति निर्माता भयो, त्यसै गरी प्राविधिकहरू भए, राजनीतिक दलहरू भए, अध्ययन अनुसन्धान संविधानकर्ता भए, सिभिल सोसाइटी भयो, अदालत, त्यसै गरी अधिकार कर्मीहरू, यिनीहरूले एउटा जोइन्ट इफोर्टबाट अथवा कोअपरेसनबाट मात्रै यी कुराहरू सम्भव होलान् जस्तो लाग्यो। र अरू तपाईँलाई लागेको केही जस्तो कानुनी अडचनको हुन त अघि इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट र अर्को फौजदारीको कुरा पनि आइसक्यो, हाम्रो संविधानमै पनि त्यस्तो केही छ तपाईँलाई लागेको केही बाँकी छ? संवैधानिक अवरोधहरू केही छ इन्टरनेटमा अधिकारको प्रयोग सम्बन्धी?
हाम्रो संविधानले त तपाईँको इन्टरनेटका प्रविधिहरूलाई उच्चतम रूपमा त्यसको सदुपयोग गर्न प्रयोग गर्नलाई बाटो खोलिदिएको छ, किनभने सूचनाका जति पनि साधनहरू आउँछन्, माध्यमहरू आउँछन्, प्रविधिहरू आउँछन्, ती स्वतन्त्र हुनुपर्छ र त्यसमा मानिसको अभिव्यक्तिको स्वतन्त्रता, भेला हुन पाउने स्वतन्त्रता लगायत पेसा व्यवसाय गर्ने स्वतन्त्रता जस्ता यावत कुराहरू सुरक्षित हुनुपर्दछ, सञ्चार प्रणालीहरू सुरक्षित हुनुपर्दछ र सूचनाको हक आधुनिक टेक्नोलोजीकै बढावाद्वारा प्रदान गर्नुपर्छ भन्ने कुरामा हाम्रो संविधानले कहीँ पनि त्यस्तो धेरै रोकेको छैन। तर खालि संविधानमा के छ भने केही सीमा बन्देजहरू छन्, ती सीमा बन्देजहरूको व्याख्या गर्दाखेरि कहिलेकाहीँ त्यसलाई भेग अर्थमा गरिदिएका कारणले त्यसलाई रोकिएको छ। जस्तो भनौँ न, अब तपाईँको अदालतको अवहेलना नहुने, श्रमको सम्मान गर्नुपर्ने, अथवा यो सामाजिक सुरक्षा अथवा राष्ट्रिय सार्वभौम सत्ताको सुरक्षा, यावत जति पनि सीमाबन्देजहरू राखिएको छ मौलिक हकहरूमा, ती सीमाबन्देजहरूलाई कानुन बनाएर रोक्न सकिने भन्दाखेरि कहिलेकाहीँ त्यसलाई भेग अर्थमा बृहत्तर अर्थमा लान खोजेर कानुनहरू मार्फत, ऐनहरू मार्फत केही यस किसिमको टेक्नोलोजीको एउटा अपूर्व अवसर छ र इन्टरनेटको एउटा सुरक्षित, स्वतन्त्र र खुला रूपमा अभ्यास गर्न पाउने, प्रयोग गर्न पाउने, एउटा सुरक्षित साइबर स्पेस लिन पाउने आम नागरिकको जुन हक हो त्यसलाई कुण्ठित गर्ने कामहरू ऐन कानुन मार्फत गर्न खोजेको छ। जस्तो इन्फर्मेसन टेक्नोलोजी बिलको हामीले कुरा गऱ्यौँ, त्यसको डिटेलमा हामी पछि अर्को एपिसोडमा हामी छलफल गरौँला। तर ती कुराहरू छन्, ती च्यालेन्जेसहरू छन् र तपाईँले भन्नुभयो जस्तै एउटा मल्टी स्टेक होल्डर्सहरूको इङ्गेजमेन्ट यो बहसमा हुन जरुरी छ। नीति निर्माताहरू, सुरक्षा क्षेत्रहरू, आम बुद्धिजीवी, पत्रकारहरू र आम जनता नै यसमा हुनुपर्छ कि ताकि हामीले चाहिँ एउटा यो इन्टरनेट र साइबर क्षेत्रलाई एउटा ओपन र एक्सेसेबल यसको सुनिश्चितता गर्न सकियोस्, यसमा सबै मानिसको सहभागिता हुने एउटा इन्क्लुसिभ किसिमका पोलिसीहरू र ऐन कानुनहरू बन्न सकियोस् र आम मान्छेले चाहिँ यो प्रविधिबाट अत्यन्त फाइदा उठाउन सक्ने र प्रविधिको प्रयोग गर्दा आम मान्छेको आधारभूत अधिकारहरू पनि सुरक्षित हुन सक्ने किसिमका नीति बन्नुपर्ने, नीतिमा सुधार हुनुपर्ने र कानुनको प्रबन्ध तदनुकूल हुनुपर्ने तर्फ एउटा मल्टी स्टेक होल्डर इङ्गेजमेन्ट, बहुआयामिक क्षेत्रको संलग्नताको जरुरी छ र यस्तो बहसहरू मार्फत हामीले त्यसलाई ल्याउनुपर्छ। मुख्य रूपमा सँगसँगै हामीले एउटा डिजिटल लिट्रेसी, एउटा व्यापक रूपमा साइबर लिट्रेसीको अभियानहरू पनि समाजमा जानु जरुरी छ ताकि हामीले एउटा दृष्टिकोणहरू स्पष्ट र फराकिलो बनाउन सकियोस् र त्यसले नीति बनाउँदाखेरि मानिसले चाहिँ बुझेर, इन्फर्म्ड पार्टिसिपेसन भन्छन् नि, बुझेर सहभागी भएर आफ्ना धारणा दिएर एउटा उचित नीति र कानुन बनाउन चाहिँ मानिसहरू पनि सक्रिय हुन सक्षम बनुन्, त्यसतर्फ हुनुपर्ने मैले चाहिँ त्यस्तो देखेको छु।
अब नीतिको कुरा, कानुनको कुरा, अन्तर्राष्ट्रिय अभ्यास प्रावधानका कुरा र व्यवहारिक कुराहरू हामीले यो पडकास्टमा चर्चा गऱ्यौँ। इन्टरनेट लिट्रेसी, डिजिटल लिट्रेसी, कम्प्युटर साक्षरता, यी जुनसुकै टर्म भने पनि हामीले इन्टरनेटको पहुँच बढ्दै जाँदाखेरि, योसँग सहज जीवन बनाउँदै गर्दाखेरि आफ्ना अधिकारहरू नखुम्च्यौँ भन्ने हिसाबले सजग हुँदै व्यक्तिगत र समूहगत अथवा मानिसको समग्र विकासका लागि नै इन्टरनेटको सदुपयोगमा यो फोकस रहेको छ।
मुख्य रूपमा हाम्रो आजको पडकास्टको तपाईँको मेरो हाम्रो चासो के हो भने इन्टरनेट सुरक्षित होस्, इन्टरनेटको स्पेसमा कसैलाई पनि वञ्चित हुने अवस्था नरहोस् र इन्टरनेटले झन् स्वतन्त्रताको अवस्थालाई अझ बढाएर लिएर जान सकोस् र इन्टरनेटका कारणले हुन सक्ने, फैलन सक्ने अपराध र सुरक्षाका चुनौतीहरूलाई पनि घटाउनको लागि एउटा उपयुक्त र राम्रो कानुन बन्न सकोस् र त्यसको लागि एउटा बहुआयामिक छलफलहरू अगाडि बढोस् भन्ने नै आजको हाम्रो छलफलको निष्कर्ष हो जस्तो लाग्छ नारायणजी। र अब यो छलफललाई आज यतिमै टुङ्ग्याउँ र हामी फेरि इन्टरनेटको यो स्वतन्त्रता, साइबर स्पेस का विभिन्न बहुआयामिक हाम्रा विषयवस्तुहरूमा फेरि हामी छलफललाई लिएर जान्छौँ र हामी मूल रूपमा साइबर क्राइम अथवा साइबर सेक्युरिटीका नाउँमा मानवाधिकार कुण्ठित नहोस् भन्नेतर्फ बढै सजग भएर त्यस सम्बन्धी कानुन निर्माणको सन्दर्भमा हाम्रा छलफलहरू भोलिका दिनमा हामीले गर्ने योजना बनाएका छौँ। म यति भनेर अब हाम्रा श्रोताहरूबाट बिदा लिन चाहन्छु।
साइबर सेक्युरिटी साइबर क्राइमलाई समेटिएर बनाइएको यो जानकारीमूलक पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो? तपाईँहरूको केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हामीलाई टेलिफोन तथा इमेल मार्फत टिपाउन सक्नुहुन्छ। आगामी अङ्कमा यहाँहरूको अमूल्य सुझावलाई पनि समेट्नेछौँ। सुझावका लागि फ्रिडम फोरमको टेलिफोन नम्बर 01410 2022 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।